الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام دارالافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں مرحبا کہتے ہیں اللہ پاک ہم سب کو علم دین سیکھنے والا بنائے اور جو کچھ سیکھیں اس پر عمل کرنے کی بھی ہمیں توفیق عطا فرمائے ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت علی شان ان اول الناس بی یوم القیامہ اکثرہم علی الصلاۃ قیامت کے دن میرے قریب ترین وہ ہوگا جو مجھ پر کثرت سے درود پڑھتا ہوگا صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلاۃ و سلام علیک یا سیدی یا رسول اللہ آج کے ہمارے مہمان مفتی جمیل صاحب ہیں حضرت آپ کو خوش آمدید کہتے ہیں
جزاکم اللہ
کیسے مزاج گرامی
الحمدللہ علی کل حال
ماشاءاللہ جی ناظرین کرام کچھ ویڈیو سوالات ہمارے پاس موجود ہیں اور ہم بڑھتے ہیں بلا تاخیر ان سوالات کی طرف
میرا نام محمد ایوب اتاری ہے علماء کرام سے میرا یہ سوال ہے کہ میرے دو بچے مسکریج ہوئے ہیں جن کے بارے میں نہ مجھے معلوم نہ ڈاکٹر بتا سکے کہ وہ مذکر تھے یا مؤنث اب میں ان کا نام کیسے رکھوں اور کیا رکھوں اور ان کو اگر میں کسی مریدین کے سلسلے میں داخل کرنا چاہوں تو کس طریقے سے اس کا طرز عمل کیا ہوگا
جی بعض اوقات ظاہر اکثر اس طرح کے مسائل آتے ہیں نام رکھنا بھی چاہیے یا نام رکھنا اس میں کوئی ضروری نہیں ہے یا کیا کہتے ہیں
بسم اللہ الرحمن الرحیم اللہ تبارک و تعالی ان کو نعم البدل اولاد نرینہ صالحہ صدقہ جاریہ بننے والی اولاد عطا فرمائے جہاں تک ایسے بچوں کا تعلق ہے کہ جو مس کیریج ہو جاتے ہیں یعنی دنیا میں آنے سے پہلے ہی وہ ضائع ہو جاتے ہیں تو ایسے بچوں کا بھی ترغیب یہی ہے کہ نام رکھا جائے تو ان کو بے نام نہ چھوڑیں تو اب ان کا کون سا نام رکھنا ہے جیسے کہ سائر محترم نے بھی سوال کیا ہے کہ نہ مذکر ہونے کا پتہ نہ مؤنث ہونے کا پتہ
لڑکا لڑکی پتہ نہیں
لڑکے لڑکی کا کچھ بھی علم نہیں ہو رہا تو اب کیا نام رکھیں تو اب چاہیں تو مذکر نام رکھ سکتے ہیں کہ مذکر یعنی لڑکوں والے نام رکھے جا سکتے ہیں یا چاہیں تو ایسا نام رکھ لیں کہ جو لڑکے اور لڑکی دونوں میں کامن استعمال ہوتے ہیں مثال کے طور پہ ہمارے معاشرے میں شمیم جو نام ہے یہ لڑکوں میں بھی پایا جاتا ہے لڑکیوں میں بھی پایا جاتا ہے اسی طرح نسیم یہ نام بھی ایسا ہے کہ نسیم بھائی بھی ملیں گے اور نسیم باجی بھی ملیں گی اس نام کے کوثر نام مردوں میں بھی پایا جاتا ہے اور خواتین کے اندر بھی یہ نام پائے جاتے ہیں تو ایسے نام جو مرد اور عورت دونوں میں کامن ہوں تو وہ نام یہاں پہ رکھ لیں اور اگر معلوم ہے کہ یہ لڑکا تھا جس کا انتقال ہو چکا ہے یا لڑکی تھی تو اس صورت میں پھر لڑکے یا لڑکی والے جو ان کی شناخت ہو اس کے مطابق پھر نام رکھیں اور اگلا جو آپ کا سوال تھا کہ ان بچوں کو ہم مرید بنانا چاہیں تو کیا ان کو مرید بنا سکتے ہیں تو دیکھیں مرید بننے کے لیے یا مرید بنانے کے لیے زندہ ہونا حیات کی صفت سے متصف ہونا یہ ضروری ہے یعنی جس وقت آپ مرید بنا رہے ہیں اپنے بچوں کو تو اس وقت بچے زندہ ہوں تو ان کو پھر آپ نے اگر کسی پیر کامل جامع شرائط پیر کے ہاتھ پر بیعت کروا دیا تو یہ بچے پھر ان کے مرید ہو جائیں گے لیکن جو بچے دنیا میں آئے اور اس وقت ان کو مرید نہیں کروایا گیا یہاں تک کہ ان بچوں کا اگر انتقال ہو گیا تو اب فوت شدہ بچوں کو اب مرید نہیں بنا سکتے اسی طرح جو بچے مس کیریج ہو گئے تو ان کو بھی مرید نہیں کروایا جا سکتا تو اس لیے بہتر یہی ہے کہ جب بچے دنیا میں آ گئے تو جہاں ہم بہت ساری دیگر چیزوں کا اہتمام کرتے ہیں کہ ان کا نام رکھتے ہیں ان کے عقیقے کی طرف جاتے ہیں مختلف گھروں کے اندر رسم و رواج اختیار کیے جاتے ہیں تو وہیں اپنے بچوں کو کسی جامع شرائط پیر کے ہاتھ پر بیعت بھی کروا دیں تو الحمدللہ ایک بڑی تعداد ہے جو اپنے نو مولود بچوں کو اللہ کے ولی امیر اہل سنت دامت برکاتہم العالیہ کے ہاتھوں بیعت کروا دیتے ہیں مختلف ذرائع کے ذریعے امیر اہل سنت تک وہ اپنے بچوں کی بیعت کے پیغامات بھیج دیتے ہیں اور باقاعدہ ان کو ان کے بیعت ہو جانے کے حوالے سے امیر اہل سنت دامت برکات ملالیہ کی طرف سے رپلائی بھی پہنچ جاتا ہے۔ تو یہ اچھی کاوش ہے جہاں آپ اپنے بچوں کے دیگر معاملات کی طرف توجہ دیتے ہیں تو اپنے بچوں کے ایمان، ان کے تقوی، پرہیزگاری، ان چیزوں کی طرف بھی ہمیں توجہ دینی چاہیے اور کسی جامع شرائط پیر کامل کے ہاتھ پر بیعت، یہ ایمان کے تحفظ کا بھی ایک ذریعہ ہوتی ہے۔
اچھا بچہ ہے تو جب براہ راست بیعت کروا رہے ہوتے ہیں تو اب کیا والد ان کی طرف سے یہ کہہ لے کہ میں اپنے بیٹے کو آپ کا مرید بناتا ہوں، کیا کہنا؟
نابالغ جب بچہ ہے تو اس کے اپنے تصرفات تو کا اعتبار نہیں ہوتا، تو جب بچہ سمجھدار ہے، عاقل، بالغ ہو چکا ہے تو اب وہ خود بیعت کرے، اور اگر وہ نابالغ ہے تو نابالغ بچے کو اس کے والد سرپرست وہ بیعت کر سکتے ہیں۔ یعنی اگر امیر اہل سنت دامت برکات ملالیہ جو کلمات بیعت کے حوالے سے ذکر فرماتے ہیں تو والد صاحب اپنے بچے کی طرف سے وہ کلمات کہ میں نے اپنے بچے کا ہاتھ آپ کے ہاتھ میں دیا، وہ اس طرح کے جملے کہہ لیں، اور اگر بچہ بولنے والا ہے، سمجھدار ہے تو اس بچے کو بھی اپنے ساتھ ساتھ امیر اہل سنت دامت برکات ملالیہ جن الفاظوں سے بیعت کرواتے ہیں تو بچے کو بھی بہتر ہے کہ ان الفاظ کی دہرائی کا ترغیب دلائیں تاکہ بچہ بھی بیعت کے الفاظ اپنی زبان سے بھی دہرائیں، اور یہ ایک موقع ہوتا ہے بچے کو بھی یاد رہے
ٹھیک
کہ میں امیر اہل سنت دامت برکات ملالیہ کے ہاتھوں اس انداز میں بیعت ہوا تھا۔ کبھی مدنی مذاکرہ فیضان مدینہ میں بھی اپنے بچوں کو لا کر پھر بیعت وغیرہ اس طرح کروائیں تاکہ یہ بچوں کو یہ لمحات بھی یاد رہیں کہ میں اللہ کے ولی امیر اہل سنت دامت برکات ملالیہ کے ہاتھوں پر اس انداز میں بیعت ہوا ہوں۔
اور کئی تو بالکل ایسی ان کو واقعات بھی یاد ہوتے ہیں نا کہ میں کس وقت کس اجتماع میں، اگر ہم بات کریں تو کئی ہمیں اسلامی بھائی ایسی داستانیں بتائیں گے کہ فلاں جگہ پر فلاں اجتماع میں اجتماع کے بعد یا اجتماع کے دوران اس انداز سے بیعت ہوا تھا، پہلی دفعہ اس ٹائم زیارت کی تھی، اور اب یہ مواقع الحمدللہ بکثرت مدنی چینل کے ذریعے سے بھی ناظرین تک پہنچتے ہیں، اور ان مواقع سے فائدہ حاصل کر کے اپنے بچوں کو بھی آپ ضرور بیعت جو ہے وہ کروا سکتے ہیں۔ بچہ فوت ہوا یا پیدا ہی فوت شدہ ہوا تو اب اس بچے کا عقیقہ وغیرہ؟
عقیقہ ہونے کے لیے بھی بچے کا جس وقت عقیقہ کیا جا رہا ہے اس وقت اس بچے کا زندہ ہونا یہ ضروری ہے، تب جو رسم عقیقہ ہے اس کے ذریعے سنت عقیقہ ادا ہوگی، لیکن اگر بچہ فوت ہو چکا ہے اور اس وقت اس کا عقیقہ نہیں ہوا تھا تو اب عقیقہ کی سنت ادا نہیں ہو سکتی۔
جب پیدا ہی وہ فوت شدہ ہوا یا پہلے سے ہی فوت شدہ
اگر بچہ یعنی پیدائشی حالت میں ہوئی کہ وہ زندہ نہیں تھا،
ٹھیک ہے
تو اس موقع پہ اس کی پھر عقیقہ اس کے حق میں سنت بھی نہیں رہا، سنت اسی صورت میں ہے کہ بچہ زندہ ہوا ہو
اور سات دن تک
اپنی زندگی اس دنیا میں پائی ہے، تو اب چونکہ پیدائش کے بعد سے ساتویں دن پھر عقیقہ کرنا یہ سنت ہوتا ہے، تو اتنا عرصہ اس نے گزار لیا ہے تو اب اس بچے کا عقیقہ کیا جا سکتا ہے، اور اگر کوئی سات دن سے پہلے ہی دنیا سے رخصت ہو گیا یا اس کی پیدائش ہی اس حالت میں ہوئی کہ وہ زندہ نہیں تھا تو اس کے لیے عقیقہ کرنا اب سنت بھی نہیں ہے۔
ٹھیک ہے جی، مزید سوالات کی طرف بڑھتے ہیں۔
مفتی صاحب سے میرا سوال یہ ہے، نماز جنازہ میں سلام پھیرتے ہیں، ہاتھ باندھ کر یا ہاتھ چھوڑ کر سلام پھیرنا چاہیے؟ اس کے بارے میں شرعی رہنمائی فرما دیجئے، سنت طریقہ کیا ہے؟
ٹھیک ہے مزید۔
مفتی صاحب سے میرا سوال یہ ہے کہ ہاتھ بھیج کر تقدیر بتانا کیسا؟
ٹھیک ہے، ہاتھ سے تقدیر، جی اس کو بھی شامل کرتے ہیں۔ مزید سوال؟
میرا سوال یہ ہے کہ وضو جو ہے وہ ٹی وی دیکھنے سے ٹوٹ جاتا ہے، ذرا برائے مہربانی اس کا جواب دے دیجیے، جزاک اللہ۔
کئی چیزیں کیسی کیسی مشہور ہو جاتی ہیں، بہرحال ٹی وی انہوں نے کہا ہے، مدنی چینل تو نہیں کہا، تو اسی کو ہی شامل کرتے ہیں، اگر کوئی باوضو ہے اور اس نے ٹی وی دیکھا، اب ٹی وی میں سب کچھ ہے، کیا کہیں گے؟
اگر کوئی ٹی وی اسکرین پر کوئی ایسے مناظر دیکھ رہا ہے کہ جن کا دیکھنا جائز نہیں ہے، तो इस तरह के मनाजिर देखने की सूरत में कोई वुजू नहीं टूटता। वुजू टूटने के जो अपने असबाब कॉमन हैं, मारूफ हैं, उन्हीं से वुजू टूटेगा। तो स्क्रीन पर नज़र डालना, अगर उस पर कोई ऐसा मंजर है कि जिसकी तरफ नज़र करना जायज़ नहीं, मसलन कोई औरत है और उसको देख रहा है, तो इस हालत में आदमी गुनाहगार तो हो रहा है, लेकिन वुजू टूटने का जहाँ तक मामला है तो वुजू टूटना इसको नहीं कहेंगे। अलबत्ता ये बात कि वुजू दोबारा करना, जिन मौके पर दोबारा वुजू करना मुस्तहब है, उन मौके में से एक मौका यह है कि अगर आदमी से कोई गुनाह सरजद हो गया, यानी बावजू आदमी है, कोई गुनाह उससे सरजद हो गया, तो अब उसको चाहिए कि दोबारा से ताज़ा वुजू कर ले।
ठीक।
तो बदनिगाही ये भी एक गुनाह है। अब बदनिगाही यानी स्क्रीन के जरिए भी हो सकती है, मोबाइल फोन की स्क्रीन पर भी बदनिगाही हो सकती है, इसी तरह वैसे ही नॉर्मल। तो अब बदनिगाही या कोई भी एक गुनाह अगर किसी आदमी से सरजद हो गया है तो उसको चाहिए कि वुजू कर ले, लेकिन बदनिगाही करने से वुजू टूटता नहीं है। अगर किसी ने वुजू नहीं किया और साबिका वुजू की बुनियाद पर अगर वो नमाज पढ़ता है तो उसका नमाज पढ़ना दुरुस्त है, नमाज हो जाएगी, लेकिन बेहतर यही था कि वुजू ताज़ा कर लिया जाए। और वुजू करने का एक फ़ायदा ये भी होता है कि आदमी के गुनाह झड़ जाते हैं।
ठीक।
लेकिन अब इसको कोई ये ना कहे कि मैं पहले ये काम करूंगा
और फिर वुजू कर लूंगा,
फिर वुजू करूंगा, इस तरह मेरे गुनाह भी झड़ते रहेंगे और गुनाह भी होते रहेंगे। इस तरह नहीं होना चाहिए, जहन ये ना हो, बल्कि अल्लाह तबारक व तआला की बारगाह में सच्ची तोबा भी करे जो गुनाह उससे सरजद हुए हैं जाने अनजाने। तो अपने सारे गुनाहों से आदमी को तोबा भी करते रहना चाहिए और गुनाहों से बचने और जो नाम अमाल में गुनाह लिखे जा चुके हैं उनको अपने नाम अमाल से मिटाने की भी फिक्र करते रहना चाहिए। उन चीज़ों में से एक है वुजू करना, इसी तरह से नमाज की अदायगी कर, कि इसके ज़रिए से भी आदमी के गुनाह माफ़ हो जाते हैं। बाज़ रिवायत में इस तरह आता है कि आदमी जब अच्छे अंदाज से वुजू करके जब नमाज पढ़ने के लिए खड़ा होता है तो उसके गुनाह उसके सर पे रख दिए जाते हैं, जब वो रुकू करता है तो वो गुनाह उसके ऊपर से गिर जाते हैं, यानी गुनाहों का बोझ दूर हो जाता है। फिर वुजू करने का फ़ायदा क्या होता है कि चेहरा धोने से चेहरे के गुनाह, हाथ धोने से हाथों के गुनाह, पांव धोने से पांव के गुनाह, सर पे मसा करता है तो इससे सर के गुनाह। तो यानी बिस्मिल्लाह वल्हम्दुलिल्लाह कहकर अगर वजू शुरू करेगा तो पूरे जिस्म के जहां आज़ा से जो गुनाह सरजद हुए हैं तो उन गुनाहों की भी बख्शिश का एक जरिया बन जाता है।
ठीक है। अच्छा, इनसे क्या गुनाह मुराद होते हैं? मतलब कोई अगर आदमी यही पढ़कर सारा वजू करे और जो इनसे गुनाह झड़ते हैं, तो बात चीज़ें कि गुनाह तौबा से ही माफ होते हैं, तो इनमें भी कोई फ़र्क रहेगा?
अच्छा, इस तरह जो रिवायात में हम पढ़ते हैं कि इतने साल के गुनाह माफ़ हो जाएंगे या जितने गुनाह अब तक हुए वो माफ़ हो जाएंगे, पिछले साल के गुनाह माफ़ हो जाएंगे, अगले पिछले साल के गुनाह माफ़ हो जाएंगे, जैसे बाज़ रोज़ों की फजीलत में बयान किया गया, तो यहाँ गुनाह से मुराद गुनाह सगीरा होते हैं। जो कबीरा गुनाह है, मिसाल के तौर पे किसी ने चोरी की है तो ये कबीरा गुनाह में आ जाएगा, किसी ने गीबत की है ये कबीरा गुनाह में आ जाएगा, झूठ बोलकर हक छुपाया, किसी को किसी के साथ ज्यादती हुई इस अमल की वजह से, तो ये गुनाह कबीरा हो जाएगा। माँ बाप की नाफरमानी, ये कबीरा गुनाह हो जाएगा। तो नमाज ना पढ़ना, ज़कात साल गुजर चुका है तब भी नहीं दे रहा, तो बहुत सारे गुनाह ऐसे हैं जो कबीरा हैं। तो ये कबीरा गुनाह इस तरह के जो आमाल हैं इन आमाल से वो कबीरा गुनाह माफ़ नहीं होते, तो वो कबीरा गुनाह के लिए बाकायदा फिर बंदे को तोबा करनी होती है और तोबा करके फिर अल्लाह तबारक व तआला से ये सच्चा अहद करे कि आइंदा
ना कर
ये काम नहीं करूँगा। अच्छा, फिर इसमें तोबा की तकमील के लिए ये भी ज़रूरी है कि अगर वो गुनाह ऐसा था जिससे किसी की हक तलफी हुई है तो अब बंदों की भी हक तलफी हो सकती है, अल्लाह ताला के हुकूक भी पामाल आदमी करता है। अगर कोई हक ऐसा है कि जिस हक की तलाफी भी ज़रूरी है तो अब तौबा की तकमील के लिए ज़रूरी है कि वो हक भी अदा करे। किसी का माल दबाया है तो महज जबानी कलामी तौबा से फारिग नहीं होगा, अब इसको उस बंदे से राबता करके उस तक उसका हक पहुँचाना होगा। नमाज नहीं पढ़ी तो अब आइंदा से नमाज पढ़ूंगा और पिछली नमाजें अदा ना करें ये काफ़ी नहीं है, इसको पिछली नमाजों की कज़ा भी करनी होगी, जो रोज़े अब तक छूटे हैं वो सारे रखने होंगे। तो इस तरह अगर कोई गुनाह ऐसा है जिसमें हक तलफी हो रही है तो मुआफ़ी के साथ साथ उन चीज़ों की तलाफी भी یعنی ان چیزوں کی ادائیگی بھی ضروری ہے، یا یہ کہ صاحب حق اپنا حق معاف کر دے.
ٹھیک،
تو بندہ تو بندے کا حق دنیاوی اعتبار سے معاف کر دے، یہ تو ایک ہمارے سامنے ایسا ہو سکتا ہے کہ کوئی آدمی کہے ٹھیک ہے آپ نے میرے ساتھ یہ میرا مال چوری کیا یا ڈکیتی کی، میں آپ کو معاف کرتا ہوں، مال بھی نہیں لیتا. ٹھیک ہے، لیکن اللہ تبارک و تعالی نمازیں معاف فرما دے تو یہ ہم پر آشکار دنیا میں نہیں ہو سکتا. ہم یہ کہیں کہ اللہ تعالیٰ نے معاف فرما دی ہوں گی، تو یہ تو اللہ کے نبی ہی بتا سکتے ہیں کہ اللہ تبارک و تعالیٰ کے ہاں اس بندے کا کیا حال ہے. لیکن ہمیں اگر گزشتہ نمازیں اگر کسی کے ذمہ باقی ہیں تو انہیں ان تمام نمازوں کی ادائیگی کرنی ہوگی، اور یہ اللہ تبارک و تعالیٰ کی بارگاہ میں بروز قیامت جو سب سے پہلا سوال ہی نماز کا ہوگا. تو اس لیے بندوں کو چاہیے کہ اپنے نام اعمال میں نماز کا اندراج لازمی کرائیں. فرائض نماز، واجبات، سنت موقعہ، ان کی باقاعدہ ادائیگی کا اہتمام کریں.
جی، مزید سوالات کی طرف بھی بڑھتے ہیں، لیکن کچھ سوالات ہمارے ایس ایم ایس کے ذریعے بھی موصول ہوئے ہیں، ان کو بھی شامل کر لیتے ہیں. یہ سوال ہے کہ جہاں قبلہ کی بالکل قبلہ شریف کی سمت معلوم نہیں ہے اور معلوم کرنے کا کوئی ذریعہ بھی نہیں ہے، تو نماز کس طرف مکر کے نہ پڑھیں؟
یعنی یہ ایسی جگہ ہیں کہ جہاں کوئی مسجد نہیں ہے،
جی
جہاں پر کوئی مسلمان وہاں کا مقامی رہائشی جو قبلے کے بارے میں جانتا ہو وہ بھی نہیں ہے، اور یہ کمپاس وغیرہ ہوتے ہیں موبائل کے اندر قبلہ ڈائریکشن معلوم کرنے کے حوالے سے، وہ بھی ان کے پاس نہیں ہے، نہ سورج کے مدد سے کہ نہ دن کا وقت ہو تو سورج کے ذریعے بھی بندہ آئیڈیا لگا سکتا ہے کہ جیسے پاک و ہند کے اندر کہ ہمارے یہاں پہ قبلہ جانب مغرب ہے.
ٹھیک،
تو اگر کسی نے جانب مغرب رک کر کے نماز پڑھ لی تو تقریباً یہ 45 ڈگری کے اندر اندر ہی جانب قبلہ رک کر کے نماز پڑھنے والا کہلائے گا اور اس کی نماز ہو جائے گی. تو کوئی ایسی چیز نہیں ہے کہ جس کے ذریعے یہ قبلے کا تعین حاصل کر سکے. تو اب اس آدمی کو، اس مسلمان کو چاہیے کہ قبلہ کی معرفت حاصل کرنے کے لیے یہ اپنے دل میں سوچ و بچار کرے گا. اب مختلف ظاہر بات ہے، ایک آدمی ہے، ہم اس کو چار سمتیں کہیں گے، ایک کوئی بھی آدمی کھڑا ہے تو یہ پورے 360 ڈگری چاروں طرف پورا ایک دائرہ ہے. تو اب یہ اس کے دل میں کسی بھی جانب قبلہ ہونا جمتا ہے، یہ خیال اس کے دل میں جمتا ہے کہ اس جانب قبلہ ہوگا. تو اب یہ یعنی بقیہ تمام جہات کے مقابلے میں ایک جہت اس کے اوپر زیادہ غالب ہو جاتی ہے کہ اس سمت میں قبلہ ہوگا، تو اب یہ اسی سمت میں رخ کر کے اپنی نماز کی ادائیگی کرے گا. اس شخص کے حق میں یہی قبلہ ہے اس نماز کے لیے.
اب اگلی سہولت ایک طرح کی، کئی مسافروں کو اور اسی طرح بعض اوقات ٹرین میں جانے والے جہاں جہاں بھی ان کو قبلہ شریف کی طرف تعین کے ساتھ وہ نماز پڑھنی ہے، تو کئی جگہوں
پر یہ تحری، اس کو کہتے ہیں تحری، یعنی جس سمت دل میں قبلے کی سمت ہونا جم جائے،
ٹھیک،
تو یہ ان کے اوپر واجب ہوگا، ضروری ہوگا. اور اگر فرض نماز کسی نے ایسے ہی پڑھ لی کہ کہیں پہ بھی منہ کر کے رخ کر کے پڑھ لیتے ہیں، تو اس طرح بغیر تحری کے اگر کوئی نماز کسی بھی سمت میں رخ کر کے پڑھے گا تو نماز نہیں ہوگی، کیونکہ نماز کے شرائط میں سے ایک شرط ہے استقبال قبلہ، یعنی قبلے کی جانب نماز پڑھنے والے کا رخ بھی ہونا چاہیے. اچھا، ایسا بھی ممکن ہے کہ فرض نماز پڑھتے وقت اس جانب قبلہ ہونا دل میں غالب تھا، اب جب سنت پڑھنے کا موقع آیا تو اب ڈائریکشن اس کے دل میں آ رہی ہے کہ یہاں نہیں، یہ اس طرف ہو سکتا ہے. تو اب یہ نہیں ہوگا کہ میں نے فرض تو ادھر رک کر کے نماز پڑھی تھی، اب سنت میں ادھر نہیں، میں ادھر ہی پڑھوں گا. اب سنت کی ادائیگی کرتے وقت اگر کسی اور جانب رخ ہونا قبلے کا یہ اس کے دل پہ جم جاتا ہے، تو اب اس کو چاہیے سنتیں اسی جانب رخ کر کے پڑھے جس جانب دل جم رہا ہے.
اصل دل جمنے کا ہی ہے، جس طرف اس دل کی کیفیت اور یہ جس طرف دل میں بالکل یہ جم جاتا ہے کہ ادھر ہی قبلہ ہوگا. اچھا، بھلے آپ یہ کہنا چاہ رہے ہیں کہ فرض ادھر اور سنتیں ادھر، تو بھی کوئی مسئلہ ہے. اچھا، تو پھر پہلا جو فرض پڑھے تھے وہ بھی ٹھیک ہے؟
وہ بھی اپنی جگہ ٹھیک ہوئے، کیونکہ جس وقت وہ فرض پڑھ رہا تھا مکمل فرض کی ادائیگی کے وقت اس کے ذہن میں یہی غالب تھا کہ جس سمت میں رک کر کے کھڑا ہوں یہ سمت قبلہ ہے.
ٹھیک،
تو اس کی نماز فرض ہو گئی. اب سنت پڑھنے کے وقت اگر اس کے ذہن میں ہی تبدیلی آ رہی ہے تو جس سمت میں قبلہ ہونا اس کے دل پہ غالب ہو گیا तो अब ये उसी सन का एतबार करते हुए नमाज पढ़ेगा। तो ऐसा भारण कम होता है, उमूमी एतबार से अल्हम्दुलिल्लाह मुसलमान दुनिया के कोने कोने में पाए जाते हैं। कहीं ना कहीं बंदा राबता करके किबला डायरेक्शन मालूम कर सकता है, और मोबाइल का इस्तेमाल इसके अंदर दावत इस्लामी की जो प्रेयर टाइमिंग एप्लीकेशन है इसके अंदर एक ऑप्शन किबला मालूम करने के हवाले से भी है। तो आपके मोबाइल, अब ये बाज़ औक़ात कुछ मोबाइल में प्रॉब्लम हो रही होती है कि जीपीएस वगैरह काम नहीं कर रही होती, वरना आजकल जो एंड्रॉइड मोबाइल वगैरह हैं तो उनमें तकरीबन में
मेरे ख्याल इसको भी सीखना पड़ेगा ना बाज़ तो, इसको भी पता नहीं कितनी मरतब वो घुमा फिरा के फिर उसके बाद रख कर इसको सेट करना या डायरेक्ट ही करते हैं।
उमूमी तौर पे बाज़ मोबाइल में कुछ सिग्नल का प्रॉब्लम होता होगा जिसकी वजह से वो काम नहीं कर रही, या बाज़ औक़ात वो पहली मरतबा यूज कर रहे होते हैं, तो उसमें वो तरीका कार भारत दावत इस्लामी की जो एप्लीकेशन है उसमें बाकायदा तरीका कार है कि अगर आपके मोबाइल में वो लोकेशन नहीं आ रही तो उस लोकेशन को ऑन करने के बाद फिर आप अपने मोबाइल को किस जाविये से यूं घुमाएंगे तो फिर वो एप्लीकेशन आपके मोबाइल में सही काम कर रही होगी। तो अल्हम्दुलिल्लाह दावत इस्लामी जहां उम्मत की मुख्तलिफ मामलात में शरी रहनुमाई कर रही होती है, वहीं नमाज के अहम तरीन फरीजे की अदायगी में भी अल्हम्दुलिल्लाह वो मददगार साबित होती है, जिसमें एक अहम तरीन चीज़ है नमाज के औकात, कि नमाज कब शुरू होती है, इसका वक्त कब ख़त्म होता है, ताकि हम अपनी नमाज को वक्त के अंदर अंदर ही अदा करने में कामयाब हों।
माशाल्लाह, मज़ीद भी कुछ सवालात हैं वो भी शामिल करेंगे, SMS के ज़रिए से भी कुछ सवालात हम तक पहुँच रहे हैं, हमारी कोशिश होगी। एक सवाल था नमाज जनाजा में सलाम फेरते वक्त क्या हाथ को बांधना है और या हाथ हमने खोल देने हैं, तो ये आमतौर पर गलती पाई जाती है लोगों में कि वो नमाज जनाजा की जब पढ़ रहे होते हैं तो सलाम जब फेर रहे होते हैं तो एक तरफ जब इधर फेरते हैं तो ये हाथ छोड़ते हैं और फिर इधर फेरते हैं तो ये वाला हाथ छोड़ते हैं, ऐसा नहीं। जनाजे की नमाज में जब आपने चौथी तकबीर कह ली तो अब चौथी तकबीर कहते ही अब आपने हाथ खोल देने, अब हाथ खोल के अब आपने दाई तरफ सलाम और बाई तरफ सलाम, अगर आपने क्योंकि अब पढ़ना नहीं है, हाथ वहां बांधे जाते हैं जहां कुछ पढ़ना होता है, तो अब जितनी जो भी दुआ थी सना है दुरूद है दुआ है वो आप पढ़ चुके हैं, तो चौथी तकबीर के बाद सलाम फेरना है। कुछ लोग जमील साहब हाथ बाते बांधे ही सलाम फेरते हैं,
ये तो सब देखा देखी है।
एक से एक उसे पूछना, जब हाथ ही खोल दिए तो इसका मतलब आपकी नमाज तो पहले ही टूट गई, तो भाई ये आपने खुद ही अपने जहन से बना लिया कि आपकी नमाज टूट गई, तो हाथ बांधे बांधे वो कोई चीज नहीं, हाथ खोल कर फिर आप सलाम बहरहाल फेर दें। लेकिन अगर किसी ने हाथ बांधे बांधे सलाम फेरा है, चलो दुरुस्त तरीका भी हमने बयान कर दिया, लेकिन अगर हाथ बांधे बांधे सलाम फेरते नमाज जनाजा उसकी हो जाएगी?
नमाज जनाजा होने में तो कोई मजायका नहीं है, लेकिन जो लोग हाथ बांधे रखते हैं वो शायद समझते हैं कि इस मौके पर हाथ बांधना सुन्नत है।
जी सुन्नत है, या मैं जो बात कर रहा हूँ कि भाई आपकी नमाज तो पहले ही टूट गई,
तो ये इस मौके पे हाथ का बांधे रखना, ये किताबों में इस मौके पर हाथ का बांधा रखना ये सुन्नत होने का कहीं जिक्र नहीं मिलता। अच्छा, ये जो वहम आ रहा है कि दोनों हाथ अगर खोल देंगे तो नमाज टूट जाएगी, तो फिर ये अफराद मिसाल के तौर पर ईद की नमाज पढ़ते हैं, ईद की नमाज के अंदर क्या होता है कि पहली रकत में इमाम साहब किरात करने से पहले तीन इजाफी तकबीरें कहते हैं।
बिल्कुल,
उन तकबीरों में क्या होता है हाथ कानों तक उठाने के बाद क्या करते हैं?
छोड़ते हैं,
छोड़ देते हैं, तो दो मरतबा तो हाथ छोड़े जाते हैं, तीसरी दफा में हाथ बांधे जाते हैं, तो
ये जहाँ कुछ पढ़ना है वहाँ बांध जाते हैं,
जहाँ पढ़ना है वहाँ बांधे जाएंगे। अब इमाम साहब सूरत पढ़ेंगे सूरह फातिहा तो हाथ बांधेंगे, लेकिन तीन तकबीरात के दरमियान में कुछ भी नहीं पढ़ा जाता तो हाथ छोड़ देते हैं, तो हाथ छोड़ने से नमाज नहीं टूट रही। हम रुकू के बाद जो खड़े होते हैं समी अल्लाहु लिमन हमीदा, हाथ कहाँ बंधे हुए तो नहीं होते, हमारे हाथ छूटे हुए ही होते हैं, तो अपने तौर पे ये जहन में ना बिठा लिया करें कि ऐसे करने से नमाज टूट जाती है, ऐसे करने से नमाज नहीं टूटती। इसके हवाले से हमें चाहिए कि हम उलमाए किराम मुफ्तियाने किराम से मरबूत रहें और अपनी नमाज अपने रोज़े अपने दीगर मुआशरती मामलात इसके अंदर शरी रहनुमाई लेते रहें, वरना अगर अपनी अटकल से मामलात हल करते रहेंगे तो फिर नतीजा ये होगा कि नमाज फासिद नहीं हुई थी आपने समझ ली और बिना वजह नमाज से निकल गए, इसी तरह नमाज टूट चुकी थी और आप समझे नहीं टूटी और सलाम भी फेर रहे और अपने आप को समझ रहे हैं कि हमने नमाज मुकम्मल पढ़ ली है, तो शरी रहनुमाई लेना अज़हद ज़रूरी है।
ठीक, مزید سوال ایک یہ تھا کہ ہاتھ دکھا کر تقدیریں معلوم کرنا،
جن لوگوں کے ہاتھ نہیں ہیں، معذور افراد ہوتے ہیں بعض اوقات، کسی وجہ سے ہاتھ کسی مشین میں آ جاتے ہیں، اب اس کی تقدیر کس طرح معلوم کی جائے گی؟ کب پاؤں چیک کریں گے، اس کے کیا چیک کریں گے؟ تو یاد رکھیں تقدیر کا جو معاملہ ہے کہ آگے آنے والا سال، آگے آنے والا مہینہ، ہفتہ، اس کا کیسا گزرے گا، تو یہ کسی بھی شخص سے معلوم کرنا، اب یہ بعض اوقات یہ ہاتھ کی لکیریں دیکھ کے، بعض اوقات وہ پرندہ ہوتا ہے کوئی، اس پرندے کے بہت سارے لفافے رکھے ہوتے ہیں، وہ پرندہ بھی وہ چلتا پھرتا آتا ہے، کوئی بھی ایک لفافہ اٹھا کے اس دے دیتا ہے، وہ بھی مطلب تربیت یافتہ ہے کہ کوئی نہ کوئی اٹھا کے دیتا رہے گا، تو اب اس پرندے وہ پرچہ کھولیں گے، اس پرچے میں کچھ بھی لکھا ہوگا، اب اس انداز سے کسی کو اس کے فیوچر کے بارے میں بتانا تو یہ عمل ناجائز ہے، گناہ ہے، حرام ہے۔ جو پہلے زمانے میں کاہن ہوا کرتے تھے،
ذائچے بنا کر،
ذائچے بنا کر کاہن، نجومی وغیرہ، جو ستاروں کو دیکھ کر بھی کچھ نہ کچھ بتاتے تھے کہ اب تمہارا معاملہ یہ ہوگا، اب آئندہ تمہارے نفع ہوگا، نقصان ہوگا، تم یہ سفر نہیں کرو وغیرہ وغیرہ، تو اس طرح جو نجومیوں سے معلوم کیا جائے گا، کاہنوں سے معلوم کیا جائے گا، تو یہ ناجائز عمل ہے، اور احادیث کریمہ میں اس پر سخت وعید ارشاد فرمائی گئی ہے کہ اگر کوئی اس معلوم کرنے والے سے ہاتھ دکھا کر، جس کو جوتشی بھی کہا جاتا ہے، نجومی بھی، کاہن بھی کہا جاتا ہے، تو اگر ان سے معلوم کرتے وقت اس کا اعتقاد یہ ہے کہ جو یہ کہہ رہا ہے ویسا ہی ہوگا، تو اس درجے کے اعتقاد کے ساتھ اس سے سوال کرنا یہ کفر کے زمرے میں آ جاتا ہے، اور سرکار دو عالم صلی اللہ علیہ وسلم نے ایسے لوگوں کے بارے میں فرمایا فقط کفر بما نزل علی محمد صلی اللہ علیہ وسلم، اور اگر یہ اعتقاد نہیں ہے لیکن اعتقاد یہ ہے کہ ہو سکتا ہے جو یہ کہہ رہا ہے وہی ہوگا، ٹھیک ہے، یعنی ظن غالب ہو رہا ہے، تو اس صورت میں بھی سوال کرنا اب بھی ناجائز ہے۔ اور ایک صورت یہ ہے کہ دیکھ لیتے ہیں، یقین نہیں ہے لیکن ایسی معلوم کر لیتے ہیں، اب بھی اس کی اجازت نہیں ہے، بندہ اب بھی گناہگار ہوگا۔ اور ایک صورت یہ ہوتی ہے کہ اس کا عاجز ہونا کہ یہ جو بتا رہا ہے تو اس کی یہ بتائی ہوئی خبر کو میں غلط ثابت کروں گا، اور اس کا یہ جو ڈھنڈورا، یعنی اس وقت اس کا راز کھولوں گا، راز فاش کروں گا، اس کے اس کاروبار میں جو یہ لوگوں کو بے وقوف بنا رہے، لوگوں کو اس سے بچاؤں گا، تو پھر اس صورت میں ایک اجازت ہے کہ یہاں آدمی کی نیت اس کی کہی ہوئی باتوں پہ یقین کرنے کی نہیں ہے۔
ٹھیک،
تو بہرحال
لیکن یہ بڑی شاذ صورت کوئی اس طرح، کیونکہ عام طور پہ لوگ تو یہ کرتے ہیں، اور اس میں بھی لوگ دکھا لیتے ہیں، دیکھی جائے گی، اور پھر نہ ہوا کام تو کون پیچھے آ کے پلٹ کر اس کو بتائے گا کہ میرا یہ نہیں ہوا، اولاً جانا ہی نہیں ہے ایسوں کے پاس، اور پھر پوچھنا بھی نہیں ہے۔ جو یقین نہیں بھی رکھتے ان کے لیے بھی تو روایت میں 40 دن ان کی عبادت قبول نہیں فرمائی جائے گی، کہ جو لوگ اس طرف جاتے ہیں، اور ایک صورت وہ کفر والی بات بھی بتائی۔ اچھا جمیل صاحب، ہے رہتے جو بندہ فٹ پاتھ پہ 40 سال سے اپنی قسمت اس کی یہ طوطا اور یہ چند کاغذ اور یہی چیزیں رہی، یہی ذائچہ بنانا ہے، یہ چیزیں، پتہ نہیں کیسے کیسے لوگ ان کے پاس پہنچ جاتے ہیں کہ یہ فٹ پاتھ سے آگے دکان تک ابھی نہیں پہنچا، اور ہمیں یہ کہاں کہاں آسمانوں پہ پہنچا رہا ہے کہ آپ کے ساتھ یہ ہو جائے گا، آپ کے ساتھ یہ ہو جائے گا۔ تو ایسوں سے اپنے آپ کو بالکل دور ہی رکھنے میں عافیت ہے، ایمان کی بھی عافیت ہے، اعمال کی بھی عافیت ہے۔ اللہ رب العالمین وہ رزاق ہے، وہ خیر الرازقین، واللہ خیر الرازقین، وہی بہترین رزق عطا فرمانے والا ہے، اور وہ جسے چاہے بغیر حساب کے بھی عطا فرماتا ہے، اور جہاں سے چاہے، وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ، جو اللہ سے ڈرتا ہے اللہ اسے عطا فرماتا ہے، اور وہاں سے رزق دیتا ہے جہاں سے اسے گمان بھی نہیں ہوتا، وہاں سے بھی اسے رزق دیتا۔ ہم اللہ کے فضل کو تلاش کریں، اللہ کی رحمت کو تلاش کریں، حلال ذرائع اختیار کرتے رہیں، اور ایسی تمام تر چیزیں کہ جس کی وجہ سے ہمارے عمل کے اندر کوئی نقص پیدا ہو، یا معاذ اللہ عقیدے اور ایمان والا یہ معاملہ کہ وہ کمزور پڑے یا ضائع ہونے کا خطرہ ہو، تو ایسوں سے اپنے آپ کو بالکل ہمیں دور رکھنا ہے، اور نہ ہی وساوس کا شکار ہونا ہے۔ کمزور یا کمزوری مالی طور پر، یا کمی مالی طور پر، یا آمدنی میں کمی، یہ سب چیزیں تو ایک بندوں کی آزمائش کے لیے، اللہ پاک دے کر بھی آزماتا ہے اور کچھ لے کر بھی آزماتا ہے۔ तो इस तरह की जो कमी होती है, कुरान पाक हम पढ़ के देखें, कुरान पाक में ये बातों को वाज़े तौर पर इरशाद फरमाया गया, हम तुम्हें आजमाएंगे, कभी भूख, कभी खौफ, कभी फलों की कमी, कभी औलाद की कमी, और सब्र करने वालों को बशारत अता फरमाई है कि जो इस हाल में भी अल्लाह की रजा पर राजी रहते हैं और जो कुछ है उसको मिन जानिबिल्लाह तसव्वुर रखते हैं और अल्लाह रब्बुल आलमीन से हुस्ने ज़न रखते हैं, अच्छा गुमान रखते हैं, रब की बारगाह में दुआएं करते रहें, रब ताला ही चाहेगा तो आदमी के लिए बेहतरियां भी पैदा होंगी, वो दरवाजे जो बज़ाहिर ये समझता है कि मेरे ऊपर बंद हो चुके हैं, अल्लाह चाहेगा अपनी रहमत से वो सब कुछ इसके लिए वो खुल जाएगा, आसानियां हो जाएंगी। मालिक कादिर मुतलक है, रब तबारक व ताला वो शानों वाला है, कादिर है, और उसकी कुदरतें हम बाज़ुकात अपने माइंड के मुताबिक सोच कर ये कहते हैं कि बस अब कोई दरवाज़ा शायद नहीं बचा, नहीं मेरे भाई, وَأُفَوِّضُ أَمْرِي إِلَى اللَّهِ إِنَّ اللَّهَ بَصِيرٌ بِالْعِبَادِ, अपना मामला अल्लाह के सुपुर्द करके तो देखिए, और अल्लाह बंदों को देखने वाला है, इंशाल्लाह अल्लाह तबारक व तआला जरूर खुशहालियां भी अता फरमाएगा, बीमारियां भी दूर फरमाएगा, तंग दस्तियां भी दूर फरमाएगा, अल्लाह की बारगाह में गिड़गिड़ाते रहें, मांगते रहें, और ऐसों से अपने आप को जरूर बचाएं कि जो आदमी के अमाल और अकीदों को खराब कर दें। मजीद सवाल लेते हैं, वीडियो सवाल।
मेरा नाम इमरान अली है, मेरा मुफ्ती साहब से सवाल ये हैगा कि हम सख्त सर्दी में वजू की जगह तयम्मुम कर सकते हैं?
जी, अहम सवाल, बिलखसूस इन दिनों में और बाद ऐसे इलाके हैं कि जहाँ वाकई ही माइनस के अंदर सिलसिला चल रहा होता है,
ऐसे मकामात के जहाँ पर पानी से वजू करने वाले शख्स को ये बात मालूम हो कि अगर मैंने इस वक्त इस पानी से, ठंडे पानी से वुज़ू किया तो मैं बीमार हो जाऊंगा, यानी उसके तजर्बे से साबित हो और ठंडा पानी उसको अज़ियत पहुंचा रहा हो, तो शरी एतबार से फिर इस तरह आदमी के लिए रुख्सत निकल आती है कि वुज़ू करने के बजाय वो तयम्मुम कर ले। लेकिन तयम्मुम की तरफ जाने से पहले आदमी को हत्तल इम्कान ऐसे असबाब, ऐसे ज़राए की तरफ जाना चाहिए कि जिसके ज़रिए से वो वुज़ू करने में कामयाब हो जाए। मसलन अगर पानी गर्म करने की सहूलत मौजूद है तो अब पानी गर्म करके फिर वुज़ू करें, और अगर ऐसा है कि सहूलत नहीं है या पानी गर्म से वुज़ू करने के बाद इसको बुखार चढ़ जाएगा, नज़ला ज़ुकाम हो जाएगा, बीमार हो जाएगा, और इसको तजर्बा है, और कोई ऐसी चीज़ नहीं है कि वज़ू करने के बाद मतलब स्वेटर पहन ले या लिहाफ वगैरह पहन ले, और उस वज़ू करने के बाद जो रिएक्शन सर्दी की वजह से आना था उसकी वो रोकथाम करने पे कुदरत रखता है, तो फिर इसको वज़ू करना होगा।
ठीक,
और अगर ऐसी कोई सूरत नहीं है कि वज़ू करने के बाद वो उस बीमार होने से अपने आप को बचाने की कोई तदबीर इख्तियार करें, उसको पता है कि वज़ू करने के बाद मुझे अब बीमार होना है
और इसका तजर्बा या तो उसको खुद हो चुका है ये पहले, इस तरह का क्या कहेंगे ये नहीं?
हाँ, तो इसमें एक बारहा आदमी बाद मकामत पे सफर करके पहुंचता है और उसको उसका तजर्बा होता है कि पहले मैंने वजू किया बीमार हो गया था, फिर दोबारा भी किया बीमार हो गया था, तो एक उस तबीयत आदमी की बता रही होती है। तो इस एतबार से यह आदमी पहले से बीमार है और इस वक्त उसे अंदेशा है कि मैंने अगर इस वक्त वजू किया ठंडे पानी से या इस वक्त मौजूदा गर्म पानी से तब भी मैं बीमार हो जाऊंगा, तो फिर इस सूरत में शरीयत मुतहरा आदमी को रुख्सत देती है कि आदमी वुजू की जगह तयम्मुम कर ले, तयम्मुम करके वो नमाज पढ़ेगा, इन नमाजों को दोबारा दोहराने की भी जरूरत नहीं है।
अच्छा, बीमारी से मुराद ये कुछ छींके तो नहीं है कि चंद छींके आ जाना या कोई इस तरह?
ये चंद छींके आ जाना ये नहीं,
ये तो मामूल है आजकल तो वैसे ही, अगर इस तरह
यानी जैसे शदीद नजला हो जाता है आदमी को जिसके सबब बुखार की कैफियत में आदमी चला जाता है, तो एक पहले से बुखार वाला था, मजीद अगर वो पानी यूज करता है तो उसको पता है कि अब ये मेरी बीमारी का ड्यूरेशन और बढ़ जाएगा, और अगर मैंने पानी से अवॉइड किया तो मैं जल्दी सेहतयाब हो जाऊंगा, तो इन सूरतों में। लेकिन असल वही है कि पहले पानी इस्तेमाल करने की हर मुमकिन कोशिश की जाए,
ठंडा नहीं तो गर्म, गर्म के बाद वो आला हजरत रहमान ने लिखा है ना कि वुजू करके अपने ऊपर लिहाफ ओढ़ रहे हैं, यानी कुछ अगर ऐसे कपड़े, गर्म कपड़े इस्तेमाल करता है कि जिसकी वजह से भी उसकी ठंडक और उसके असरात चले जाते हैं, तो ये सारे असबाब उसे इख्तियार करने होंगे, फिर जाकर इसकी कोई رخصت والی صورت آگے بنے گی. ناظرین کرام، پروگرام آپ نے ملاحظہ کیا ہے، اپنا فیڈ بیک بھی ضرور دیجیے گا. دار الاتحاد سنت کے نمبرز اپنے پاس وہ رکھیں، اور جو بھی آپ کے مسائل ہیں، ظاہر ہے اس کے تھوڑے سے پیریڈ میں ہم کئی ایسے ہیں کہ سوالات وہ نہیں شامل کر پاتے، تو آپ کے جو اپنے درپیش ہیں، ضروری مسائل ہیں، آپ چاہتے ہیں کہ آپ ڈائریکٹ مفتی صاحب سے بات چیت کریں اور آپ اپنی کیفیت وہ پوری بتائیں، تو جی ہاں، یہ نمبر ہیں، ان نمبر پر آپ رابطہ کر سکتے ہیں، اور دن کے اوقات کے اندر 10 بجے سے لے کر 4 بجے کے دوران ان نمبرز پر آپ شرعی مسائل وغیرہ پوچھ سکتے ہیں. جن شہروں میں دار الاتحاد سنت باقاعدہ قائم ہیں، تو میں کہوں گا آپ ضرور دار الاتحاد سنت وزٹ کیجئے، جائیے، مفتین کرام کی زیارت کریں، ملاقات بھی کریں، اور جو آپ کے شرعی مسائل ہیں آپ ان سے وہ ڈسکس بھی کریں. کئی ایسے ضروری مسائل ہوتے ہیں جو ہم میں سے ہر ایک کو درپیش ہوتے ہیں، لیکن آدمی ڈیلے کرتے 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 بعض اوقات اس میں کئی طرح کی حق تلفیاں ہو جاتی ہیں، کئی طرح کی اپنے گمان کے مطابق زکوٰۃ بھی ادا کرتے ہیں مگر ان کے زکوٰۃ کے اندر کمی اور کوتاہی وہ رہ جاتی ہے، اور غلطیاں بھی ایسی بعض اوقات ہوتی ہیں کہ زکوٰۃ ادا بھی نہیں ہوتی. ہمیں ان چیزوں کے لیے ضرور علماء کرام، مفتین کرام سے رہنمائی لینی چاہیے. اللہ پاک ہم سب کے علم میں برکتیں دے اور ہمیں اپنے علم پر عمل پیرا ہونے کی توفیق عطا فرمائے. آمین. بجاہ النبی الامین صلی اللہ علیہ وآلہ وسلم.
ہادیو رہنما ہمارے علماء، ہو کبھی درپیش جو کوئی مسئلہ، پوچھ لے حاضر ہوں ہم ان کی بارگاہ.